यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बड़ा दशैं अन्तर्गत आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद स्वरूप टीका तथा जमरा लगाउने कार्य जारी। जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसून प्रणालीमा समेत फेरबदल भएको जलवायु विज्ञहरूको भनाई। भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट 3 अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने। प्रतिकूल मौसमका कारण धौलागिरी हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पर्वत आरोहीको शव उठाउन सकिएन। र चीनको एक बायोटेक कम्पनीमा ग्यास चुहावट हुँदा 7 जनाको मृत्यु, 4 जना घाइते।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आश्विन शुक्ल पक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसाद स्वरूप विजयादशमीका दिन शुरू भएको टीका र जमरा लगाउने क्रम आज पनि जारी रहेको हो। मान्यजन टाढा टाढा हुने आफन्त आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न जाने गर्दछन्। तराई मधेसका जिल्लामा विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति प्रतिमा हिजो विसर्जन गरिएको छ। विगत वर्षका विजयादशमीमा भन्दा यस वर्ष राजधानी काठमाण्डुमा बढ़ी चहल पहल देखिएको छ। विगत वर्षमा विजयादशमीका दिन पनि राजधानीका सड़क सुनसान हुने गरेकामा यस वर्ष विजयादशमीका दिन तथा भोलिपल्ट हिजो पनि बढ़ी चहल पहल देखिएको हो। घट स्थापनाको एक साता अघि देशका विभिन्न भागमा परेको अधिक वर्षाका कारण आएको बाढ़ी पहिरोले राजधानीबाट बाहिरिने धेरै सड़क बिग्रिएको सन्देश प्रवाह भएकाले पनि राजधानी छोड्ने यात्रु घटेकाले राजधानीमा चहल पहल देखिएको हो। झापामा छुट्टा छुट्टै ठाउँमा भएका दुर्घटनामा हिजो 3 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। कमल गाउँपालिकामा 2 जना तथा मेचीनगर नगरपालिकामा 1 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। कमल 4 अमलडाङ्गी स्थित पूर्व पश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भए दुर्घटना हुँदा शिव सताक्षी 8 वर्ष 33 का अनिल कुमार लिम्बु र सोही स्थानका 20 वर्षीय सोमराज लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै पूर्व पश्चिम लोकमार्ग अन्तर्गत मेचीनगर 7 काकडभिट्टातर्फ जाँदै गरेको मोटरसाइकलले सोही स्थानमा विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर 7 50 वर्षीय विगेन राजवंशीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभयो। यसै गरी लमजुङको सारिङबाट सदरमुकाम बेसी शहर जाँदै गरेको जीप मकै डाँडामा दुर्घटना हुँदा चालक सहित 22 जना घाइते भएका छन्। घाइते मध्ये 5 जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। यस्तै अन्य घाइतेको जिल्ला सदरमुकाममै उपचार भइरहेको प्रहरीले जनाएको छ। जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसून प्रणालीमा समेत फेरबदल भएको बताएका छन्। यही परिवर्तनका कारण यो वर्षको मनसून विगतका वर्षहरूको तुलनामा 10 दिनपछि देशबाट बाहिरिएको उनीहरूले बताएका हुन्। जलवायुविद मनजीत ढकालले मनसून ढिला गरी बाहिरिनुलाई मनसून प्रणालीमा भएको फेरबदल भन्नुहुँदै जलवायु परिवर्तनको असरको रूपमा लिन सकिने प्रतिक्रिया दिनुभएको छ। यही असोज 10-देखि 12 गतेसम्म परेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उहाँको विश्लेषण छ। यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उहाँको जोड छ। मौसमविद विष्णु घिमिरे पनि मनसून प्रणाली ढिलो टुंगिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभएको छ। धौलागिरी हिमाल आरोहणका क्रममा ज्यान गुमाएका रूसका 5 पर्वतारोहीको शव प्रतिकूल मौसम र भूगोलका कारण ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। 7,100 मिटर उचाइमा मृत भेटिएका रूसका 5 पर्वतारोहीको शव एक सातासम्म पनि उठाउन र काठमाण्डू ल्याउन समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो। मौसमको खराबी र प्रतिकूल भूगोलका कारण बुधबारदेखि शुक्रबारसम्म लगातार 3 दिन शव ल्याउन गएको हेलिकप्टर रित्तै फर्किएको र शनिबार 10 भएकाले तथा हिजो हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान नसकेको उहाँले बताउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मंचको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गर्नुभएको छ। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको आयोजनामा हुने मंचको बैठकमा भाग लिन मन्त्री अधिकारी नेतृत्वको प्रतिनिधि मण्डल हिजो त्यसतर्फ प्रस्थान गरेको उहाँका प्रेस संयोजक प्रवीण पोखरेलले जानकारी दिनुभयो। भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 3 अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन्। कुवेतको जजिरा, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाई एयर एसियाले उडान गर्न लागे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार यी 3 एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेका छन्। फ्लाई दुबईले आगामी कार्तिक 24 गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान शुरू गर्नेछ। हप्ताको 7 दिन फ्लाई दुबईले दुबई भैरहवा र भैरहवा काठमाण्डू दुबई उडान गर्न लागेको हो। यस्तै जजिरा एयरले कार्तिक 12 गतेदेखि पुनः उडान सञ्चालन गर्दैछ। यसअघि 10 महिना उडान गरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान भर्न लागेको हो। त्यसै गरी थाई एयर एसियाले पनि छिट्टै गौतम बुद्ध विमानस्थलमा उडान भर्ने योजना बनाएको छ। अरनीको राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकको 5 खाल नगरपालिका 8 स्थित 50 किलोमा सड़क माथिबाट खसेको सुक्खा पहिरोका कारण अवरूद्ध सड़क हिजोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। हेटौडा कुलेखानी फाखेल भएर काठमाण्डू आउने सड़क अन्तर्गत इन्द्र सरोवर गाउँपालिका 2 र 3 स्थित हेभीमा सड़क बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौडाबाट काठमाण्डू आउँदा त्रिभुवन राजपथ तथा कान्ति लोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताउनुभयो। चिकित्सकहरूले डेंगू संक्रमण हुँदैमा नआतिन आग्रह गरेका छन्। अधिकांश संक्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उनीहरूले दीर्घरोगी गर्भवती र बालबालिकामा संक्रमण जटिल बन्न सक्ने औल्याएका छन्। धौलागिरी अस्पतालका प्रमुख चिकित्सक रवि रंजन प्रधानले डेंगू संक्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिशा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने बताउनुभयो। स्याङ्जाका 11 अतिरिक्त हुलाक कार्यालयहरू खारेज भएका छन्। नेपाल सरकारले अतिरिक्त हुलाक 5 संशोधन नियमावली 2080 कार्यान्वयनमा ल्याएसँगै त्यहाँका 11 अतिरिक्त हुलाक कार्यालय खारेज भएका हुन्। यसअघि 53 अतिरिक्त हुलाक मार्फत सेवा दिने गरिएकामा 11 खारेज भएको जिल्ला हुलाक कार्यालयका प्रमुख गुरू प्रसाद मरासिनीले जानकारी दिनुभयो। अतिरिक्त हुलाकमा रहेका कर्मचारी 58 वर्ष पूरा भएपछि क्रमश अवकाश हुँदै जाने र उक्त पद स्वत खारेज हुने नीति सरकारले ल्याएसँगै अतिरिक्त हुलाक खारेजीमा परेका उहाँले बताउनुभयो। धनकुटामा पछिल्लो समय विभिन्न अवसर पारे वृक्षारोपण गर्ने क्रम बढ्दो छ, तर हावापानी अनुकूल वृक्षारोपण नहुनु र रोपिएका बिरूवा संरक्षणमा ध्यान नदिँदा वृक्षारोपणले सार्थकता पाउन सकेको छैन। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
धनकुटामा पछिल्लो समय वृक्षारोपण फेसन झै मौलाएको छ। विभिन्न समारोह तथा दिवसमा धनकुटामा वार्षिक करिब 7,000 बिरुवा वृक्षारोपण हुने गरेको अनुमान छ, तर वृक्षारोपण पछि संरक्षणमा भने कसैको ध्यान गएको छैन, जसले गर्दा धेरै बिरुवा मर्ने गरेका छन्। अझ धेरै जसो वृक्षारोपणमा कुन ठाउँमा कुन बिरुवा रोप्ने र कुन समयमा कुन बिरुवा रोप्ने भन्ने ख्यालै गरिएको पाइँदैन। लहडै लहडमा वृक्षारोपण गर्दा बिरुवा नहुर्कने जोखिम रहेको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापा बताउनुहुन्छ।
धेरै ठाउँबाट धेरै बिरुवा लाने रोप्ने, कतिपय बिरुवा चाहिँ नरोपिकन त्यतिकै छोडिदिने, त्यो खालको प्रचलन छ। हामीले चाहिँ कुन ठाउँमा कुन बिरुवाहरू हुन्छ त्यसलाई पहिचान गरौँ, कुन बिरुवा रोप्दाखेरि चाहिँ त्यहाँको हावापानी माटो सुहाउँदो हो त्यो बिरुवाहरू पनि रोपौँ भन्ने ढङ्गबाट हामीले आवाज उठाएको।
वृक्षारोपण गरिएका हजारौं बिरुवा वर्षेनी मर्ने गरेका छन्, न त यसरी हुर्किएका बिरुवाको लेखाजोखा नै हुन्छ। अवैज्ञानिक वृक्षारोपण बढ्दै गएपछि वन कार्यालयले भने वृक्षारोपण गर्दा सल्लाह लिन आग्रह गरेको छ। रोपिएका बिरुवाको प्रभावकारिता बढाउन कार्यालयले सल्लाह लिन आग्रह गरेको डिभिजन वन कार्यालयका प्रमुख भरत बाबु श्रेष्ठले बताउनुभयो।
केही नभए पनि हामी राय सुझाव दिन्थ्यौँ, अब जति ठाउँमा आउनुहुन्छ हामीले त्यो गर्छौँ नै, अब कतिपय ठाउँमा नआएको पनि हुन्छ, तर आइदिनु भयो भने त्यस्ता चाहिँ वृक्षारोपण गर्ने जुन निकायहरू जुन संघ संस्थाहरू अथवा समूहहरू हुनुहुन्छ उहाँहरू चाहिँ वृक्षारोपण गर्ने सन्दर्भमा उहाँहरूको त्यस्तो कार्यक्रम छ भने हामीसँग समन्वय र सहयोगमा अथवा सरसल्लाहमा गर्दाखेरि चाहिँ राम्रो हुन्छ।
रोपिएका बिरुवा संरक्षण गरी हुर्काए मात्रै वृक्षारोपण गरेको सार्थकता पूरा हुन्छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी चीनको सानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा हिजो दिउँसो विषाक्त ग्यास सुहावट हुँदा 7 मृत्यु भएको छ। दुर्घटनामा अन्य 4 घाइते भएका शहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको ब्यूरोले जनाएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ। उत्तरी इजरायलमा लेबनानको विद्रोही समूह हिजबुल्लाहको आक्रमणमा परि 4 इजरायली सैनिकको मृत्यु भएको छ। सेनाको शिविरलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा आफ्ना 4 सैनिकको मृत्यु हुनुका साथै अन्य 60 भन्दा बढ़ी घाइते भएका इजरायली सेनाले जानकारी दिएको बीबीसीले जनाएको छ। हिजबुल्लाहले आक्रमणको जिम्मेवारी लिँदै दक्षिणी लेबनान र बेरूतमा इजरायली आक्रमणको जवाफ दिएको बताएको छ। इजरायलले हाल गाजा सहित लेबनानमा समेत स्थल आक्रमण गरिरहेको छ। अमेरिकाको क्यालिफोर्नियामा आगामी राष्ट्रपतिका उम्मेद्वार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्याली नजिकैबाट 1 मानिस बन्दुकसहित पक्राउ परेका छन्। 49 भेम मेलरलाई गोली लोड गरिएको बन्दुकसहित पक्राउ गरिएको र उनको साथबाट केही नक्कली कागजातहरू पनि बरामद गरिएको अमेरिकी सुरक्षा अधिकारीहरूले जानकारी दिएको बीबीसीले जनाएको छ। कार चलाइरहेका बेला उनलाई सुरक्षाकर्मीले पक्राउ गरेका हुन्। अमेरिकी गुप्तचर निकायले ट्रम्पको सुरक्षामा कुनै खतरा उत्पन्न हुन नदिएको बताएको छ। पक्राउ परेका व्यक्तिको मानसिक सन्तुलनबारे जाँच भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्। यसै वर्ष 2 ट्रम्पको हत्या प्रयास विफल भएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
दशैंको 2 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल 63,242 जनाले हवाई यात्रा गरेका छन्। असोज 24 र 25 गते आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी 63,000 भन्दा बढ़ीले हवाई यात्रा गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार असोज 24 गते आन्तरिकतर्फ दुईतर्फी गरेर 301 उडान मार्फत 17,329 र असोज 25 गते 278 उडानबाट 14,436 गरी कुल 31,765ले आन्तरिक उडानमा हवाई यात्रा गरेका छन्। त्यस्तै अन्तर्राष्ट्रियतर्फ असोज 24 गते दुईतर्फी 107 उडान मार्फत 16,509 र असोज 25 गते पनि 107 उडान हुँदा 14,968 गरी कुल 31,477ले हवाई यात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ। यो उडान र यात्रु संख्या आगमन र प्रस्थान दुवै हो। कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यस पटकको दशैंमा राम्रो बजार पाएको छ। जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारत लगायत अन्य देशबाट आयातित स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कडेलले बताउनुभयो। चीन र भारतको स्याउ बढ़ी खपत हुने गरेको नेपालगंजमा हाल कर्णालीको स्याउले बजार लिएको र नेपालसँग सीमाना जोड़िएका भारतीय बजारमा समेत कर्णालीकै स्याउले बजार पाएको अध्यक्ष कडेलले बताउनुभयो। तनहुको पर्यटकीय गन्तव्य बन्दीपुरमा विदेशी पर्यटकका साथै दशैं विदाका कारण आन्तरिक पर्यटकको चहल पहल बढ़ेको छ। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार बन्दीपुरका प्रमुख पर्यटकीय क्षेत्र थानीमाई मन्दिर, मणिमुकुन्देश्वरी पर्खाल, विन्ध्यवासिनी मन्दिर, पातलेद्वार गुफा, शहीद स्मारक उद्यान लगायत 17 गन्तव्यको सूची अंग्रेजी सहित विभिन्न सात भाषामा तयार पारिएको छ। अन्नपूर्ण, माछापुछ्रे, धौलागिरी लगायत हिम श्रृंखलाको दृश्यावलोकन गर्न पर्यटक आउने गरेका अध्यक्ष प्रधानले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अच्युत अरियाल। अब खेल समाचार।
राष्ट्रिय महिला फुटबल टीमका प्रशिक्षक राजेन्द्र तामाङले आसन्न साफ फुटबलमा नेपालको लक्ष्य स्वर्ण पदक रहेको बताउनु भएको छ। यसै हप्ता काठमाडौँमा शुरू हुने महिला साफ फुटबलको तयारीमा रहेका तामाङले प्रतियोगितामा नेपालको लक्ष्य स्वर्ण पदक हुने उल्लेख गर्नुभयो। निरन्तरको फाइनल हारले खेलाड़ी व्यवस्थापनको मनोबल उच्च नहुने बताउँदै प्रशिक्षक तामाङले आसन्न साफमा जसरी पनि उपाधि जित्ने लक्ष्य राखेको दावी गर्नुभयो। काठमाडौँमै भएको पछिल्लो महिला साफको फाइनलमा नेपाल बंगलादेशसँग पराजित बनेको थियो। सेमी फाइनलमा भारतलाई हराए पनि नेपालले फाइनलमा बंगलादेशलाई पराजित गर्न सकेन। महिला साफ फुटबल आगामी बिहिबारदेखि काठमाडौँमा शुरू हुँदैछ। प्रतियोगिता खेल्न सहभागी टीम नेपाल आउने क्रम शुरू भएको छ। आइतबार बिहान पहिलो टोलीको रूपमा पाकिस्तानले काठमाडौँमा पाइला टेकेको छ। अखिल नेपाल फुटबल संघ एनएफएका प्रवक्ता सुरेश शाह र सह महासचिव अरूणमान जोशीले टोलीलाई स्वागत गर्नुभयो। प्रतियोगिता कार्तिक 1 गतेदेखि 14 गतेसम्म दशरत रंगशालामा हुँदैछ। साफ महिला च्याम्पियनशीप लगातार तेस्रो संस्करण नेपालमा हुन लागेको हो। समूहमा भारत, साबिक विजेता बंगलादेश र पाकिस्तान छन्। समूह बीमा साबिक उपविजेता नेपालसहित श्रीलंका, भूटान र मालदिव छन्। समूहका शीर्ष दुई टोली सिधै सेमी फाइनलमा प्रवेश गर्नेछन्। उद्घाटन खेलमा पाकिस्तान र भारत बीच प्रतिस्पर्धा हुँदैछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदलिरही सोही प्रदेशका पहाड़ी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:04 भयो भने सूर्यास्त भरे साँझ 5:36 हुनेछ। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बड़ा दशैं अन्तर्गत आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद स्वरूप टीका तथा जमरा लगाउने कार्य जारी। जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसून प्रणालीमा समेत फेरबदल भएको जलवायु विज्ञहरूको भनाई। भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट 3 अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने। प्रतिकूल मौसमका कारण धौलागिरी हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पर्वत आरोहीको शव उठाउन सकिएन र चीनको एक बायोटेक कम्पनीमा ग्यास चुहावट हुँदा 7 जनाको मृत्यु 4 जना घाइते। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।